असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको सन्दर्भमा हामी ज्ञान व्यवस्थापनका सन्दर्भमा छलफल र बहस गर्नेछौ। ज्ञान व्यवस्थापन भनेको के हो, यसको उपयोग कहाँ हुन्छ, यसभित्रका पाटाहरू के हुन्, यी यावत विषयमा आजको श्रृंखला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल र बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ एकजना शिक्षाविद, जसले ज्ञान व्यवस्थामाथि नै आफ्नो विद्यावारिधि गर्नुभएको छ। उहाँ हुनुहुन्छ डाक्टर कृष्ण प्रसाद पौडेल। पौडेलजी, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
हस्, धन्यवाद डाक्टरजी।
शुरूआतमा ज्ञान र बौद्धिकताको बीचमा केही फरक छ कि उस्तै उस्तै हो? शुरूआत यहीँबाट गरौँ न।
यो अलि फरक विषय हो ज्ञान र बौद्धिकता भनेको। बौद्धिकता भनेको एउटा विषयसँगको विज्ञताको कुरालाई जनाउँछ बौद्धिकता। जस्तै एउटा कुनै संस्कृत विद छन् भनेदेखि उनलाई संस्कृतको बारेमा एकदम धेरै ज्ञान हुन्छ, संस्कृतको विज्ञ होला। कोही एकजना डक्टर हुनुहुन्छ, उहाँको जस्तै आई स्पेसलिस्ट हुनुहुन्छ भने त्यसमा विज्ञता होला। कोही चाहिँ अर्थमा एकदम विज्ञता होला, अर्थशास्त्री होला। त्यो ज्ञान व्यवस्थापनले चाहिँ अलिकति यो अलिकति फरक डाइनामिक्सबाट चाहिँ यसलाई हेरिन्छ। एउटा इन्डिभिजुअल नलेज कस्तो छ, ज्ञान कस्तो छ, इन्डिभिजुअल मसँग भएको नलेजको कुरा। अर्को चाहिँ हामीले संस्थासँग रहँदै गर्दाखेरि, अघि संस्थाको कुरालाई पनि तपाईँले जोड्नुभयो थोरै सुरुवात गर्दै गर्दा, त्यो संस्थाभित्र रहेको त्यो समूहमा भएका त्यो काम गर्ने टिमको समूहको नलेज कस्तो छ, एउटा त्यो रहन्छ। अर्को ओभरअल त्यो संस्थाको नलेज नै के छ त, त्यो इन्स्टिट्युसनल मेमोरी के छ।
भनेको बौद्धिकता भनेको ज्ञानभित्रको एउटा पाटो हो,
होइन? बौद्धिकतालाई ज्ञानभित्रको पाटोको रूपमा चाहिँ लिन मिल्दैन।
आम मान्छेले बुझ्दाखेरि ज्ञान र बौद्धिकतालाई उस्तै उस्तै रूपमा बुझ्छन्। तपाईँ एकजना विज्ञका हिसाबले, तपाईँ एकजना शिक्षाविदका हिसाबले तपाईँले बुझ्ने ज्ञान र बौद्धिकताको बीचको फरक चाहिँ के हो?
बौद्धिकता भनेको विषय विज्ञता हो। कुनै एउटा विषयमा विज्ञता हासिल गर्यो, स्पेसलिस्ट भयो भनेदेखि त्यसलाई हामीले बौद्धिकताको कुरा गर्छौँ। अब ज्ञान चाहिँ त्योसँग रिलेट नै हुन्छ, नलेज त्योसँग रिलेट नहुने भन्ने कुरा भयो, भएन, सम्बन्धित नै छ त्यो कुरा चाहिँ। तर ज्ञान व्यवस्थापन भनेको चाहिँ त्यो भएको नलेजलाई मैले कसरी व्यवस्थापन गर्छु, कसरी प्रयोग गर्छु भन्नेसँग अलिकति त्योसँग अन्तर्निहित छ, सम्बन्धित छ।
उसो भए ज्ञान व्यवस्थापन भनेको चाहिँ के हो?
ज्ञान व्यवस्थापन भनेको मसँग भएको नलेज मैले कसरी प्रयोग गर्छु, मैले नलेज कसरी लिन्छु, मैले पर्सिभ गर्नु पर्यो नि नलेज। मैले नलेज पर्सिभ गर्ने सोर्सेसहरू के हुन्, मैले पर्सिभ गरेको नलेज चाहिँ मैले कसरी आफ्नो लागि चाहिँ व्यवस्थापन कसरी स्टोर गरेर राख्छु। त्यो कुनै एउटा समस्या आयो भनेदेखि त्यो समस्या आएको बेलामा म आफूसँग भएको नलेजलाई त्यो प्रब्लम सल्भिङको लागि मैले कसरी प्रयोग गर्छु, मैले कहीँ जाँदै गर्दाखेरि मैले आफूसँग भएको नलेजलाई अरूलाई कुनै समस्या पर्दै गर्दा अथवा अरूले चाहिँ केही एक्सपेक्ट गरेर आउँदै गर्दा मैले उनीहरूलाई डिसामिनेट गर्नुपर्ने हुन्छ, दिनुपर्ने हुन्छ, त्यो नलेज मैले त्यहाँसम्म कसरी पुर्याउँछु त। यसले पहिला चाहिँ नलेज कसरी हामीले लिने एक्विजिसनको कुरा गर्छ, पहिलो कुरा चाहिँ नलेज अक्वायर गर्ने कुरा। त्यो नलेज अक्वायर गर्ने त डिफ्रेन्ट सोर्सेसहरू हुन सक्छन्, त्यो सोर्सेसभित्र म अहिले प्रवेश गरिनँ। अनि मैले आफूले लिएको नलेजलाई चाहिँ मैले इन्टर्नलाइज कसरी गरेँ, मैले कसरी राखेको छु मैले नलेजलाई, मेरो आफ्नो नलेजलाई मैले कसरी राखेको छु। हामीले बिहान उठेबाट बेलुकासम्म थुप्रै कुराहरू सिकिरहेका हुन्छौँ, जानिरहेका हुन्छौँ। त्यो एकाडेमिक मात्रै नभएर नन एकाडेमिक कुराहरू पनि रहन्छ। हामी जन्मेबाट आजसम्म हामीले विभिन्न सिकेका कुराहरू हामीले कसरी स्टोर गरेर राखेका छौँ, हाम्रो इन्टर्नल मेमोरीले कसरी राखेको छ, त्यो चाहिँ स्टोरेजको कुराहरूमा त्यो भित्र पर्यो, हामीले मैले पर्सिभ गरेर राखेको कुरामा। त्यसपछि त्यो मैले आफूलाई समस्या पर्दै गर्दा, प्रब्लम सल्भिङको कुराहरू अथवा अरू विविध विषयमा मैले त्यो नलेजलाई कसरी एप्लाई गरेको छु, त्यो त्यो यो तीनवटा एस्पेक्टबाट चाहिँ यसलाई हेरिन्छ। पहिलो कुरा चाहिँ मैले लिने, दोस्रो मैले आफूले ग्रहण गरेर राख्ने, स्टोर गर्ने, स्टोरेज गर्नु पर्यो त्यो नलेजलाई, तेस्रो चाहिँ अरूलाई डिसामिनेट गर्ने। यो तीनवटा पर्सपेक्टिभबाट चाहिँ यसको ब्रोडर कन्सेप्ट चाहिँ त्योभित्र हेरिन्छ। र अलिकति योभन्दा माथि जाँदै गर्दाखेरि यसको तीनवटा डाइनामिक्सहरू रहन्छ। एउटा नलेज इकोनोमीको पर्सपेक्टिभ हुन्छ, त्यो नलेज इकोनोमीको पर्सपेक्टिभले चाहिँ ज्ञान अर्थव्यवस्था भन्छ। अहिलेको संसार चाहिँ ज्ञान अर्थव्यवस्थासँग रिलेट छ। जुन देशमा बढी अघि तपाईँले सुरुमा एउटा वर्ड भन्नुभएको थियो, बौद्धिक व्यक्तिहरू रहन्छन्, त्यो देशको चाहिँ नलेज इकोनोमी एकदम हाई रहन्छ। त्यो हाई हुनको लागि चाहिँ के हुनु पर्यो भन्दा त्यो नलेज इकोनोमीको पर्सपेक्टिभबाट चाहिँ यसले काम गरिरहेको हुन्छ। पहिलो पर्सपेक्टिभ चाहिँ। दोस्रो यसको कग्निटिभ पर्सपेक्टिभ भन्छ। त्यो कग्निटिभ पर्सपेक्टिभ भनेको एउटा अर्गनाइजेसन सक्सेस हुनको लागि त्यो अर्गनाइजेसन भित्रका त्यो मेम्बर अथवा स्टेक होल्डर अथवा इम्प्लोई कर्मचारी उनीहरू बेनिफिटेड हुनको लागि त्यहाँभित्र भएको नलेज चाहिँ उनीहरूले आफ्नो आवश्यकता अनुसार चाहिँ प्रयोग गर्ने पर्सपेक्टिभ रहन्छ, कग्निटिभ पर्सपेक्टिभ। कन्टेक्चुअल हुन्छ, त्यो समस्या अनुसार प्रब्लम अनुसार उनीहरूले युज गर्ने प्रयोग गर्ने कुरामा अन्तर्निहित रहन्छ दोस्रो चाहिँ। तेस्रो इन्फर्मेसन म्यानेजमेन्टको पर्सपेक्टिभबाट रहन्छ, यसमा चाहिँ टेक्नोलोजीले एसिस्ट गर्छ। अहिले हामीले टेक्नोलोजी बिना त केही पनि गर्न सक्दैनौँ, त्यो टेक्नोलोजीले एसिस्ट गर्छ। हामीले आफूसँग भएको इन्फर्मेसनलाई डकुमेन्टेसनको रूपमा डिफ्रेन्ट फर्ममा हामीले राख्छौँ, अनि जुन समयमा जस्तो समस्याहरू आइपरेको हुन्छ त्यो बेलामा त्यो इन्फर्मेसनलाई टेक्नोलोजीले एसिस्ट गरिदिन्छ, राखिदिन्छ। अहिले हामीले आर्टिफिसियल इन्टेलिजेन्सका कुराहरू गर्छौँ, त्यो त्यो विषय चाहिँ त्यो इन्फर्मेसन म्यानेजमेन्टको पर्सपेक्टिभबाट रहन्छ।
चलन चल्तीको भाषामा प्रयोग गर्ने एउटा शब्द छ हार्डवेयर र सफ्टवेयर भन्ने कुरा, ज्ञान व्यवस्थामा पनि त्यही हार्डवेयर र सफ्टवेयरको कुनै न कुनै काहीँ न काहीँ प्रयोग हुन्छ।
हार्डवेयर र सफ्टवेयर भनेको त टेक्नोलोजी भयो,
ज्ञान व्यवस्थापन एउटा दिमागी हिसाबले ज्ञान व्यवस्थापन गर्ने कुरा होला। अर्को कुरा त्यो डकुमेन्टेसन बनाएर फाइलमा राखेर त्यसलाई त्यसलाई प्रविधिको माध्यमले युज गरेर राख्ने कुरा चाहिँ यो पनि कहीँ न कहीँ जोडिन्छ
जोडिन्छ। त्यो त्यो चाहिँ इन्फर्मेसन म्यानेजमेन्टको पर्सपेक्टिभभित्र त्यो जोडिन्छ, एउटा प्रोसेसभित्र पर्यो। त्यो ज्ञान व्यवस्थापन चाहिँ रहेन, यसको तीनवटा पर्सपेक्टिभ मध्ये एउटा पर्सपेक्टिभ चाहिँ त्यो रहन्छ।
ज्ञान व्यवस्थापन र अनुसन्धान बीचको सम्बन्ध अलि अलि बढी गहिरो हो
गहिरो हो, यसको सम्बन्ध
अलिकति व्याख्या गरिदिनुहोस् न।
अब ज्ञान यसमा चाहिँ मेरो विषय नै के थियो भने मेरो रिसर्चको टपिक्स नै त्यो ज्ञान व्यवस्थापन र विश्वविद्यालयमा काम गर्ने जुन प्रोफेसरहरू हुनुहुन्छ, एसोसिएट प्रोफेसर, एसिस्टेन्ट प्रोफेसरहरू, जसले अध्यापन गराउनुहुन्छ, जसले पढाउनुहुन्छ होइन युनिभर्सिटीमा, उनीहरूको त्यो एकाडेमिक पर्फर्मेन्सको बीचमा कस्तो सम्बन्ध हुँदो रहेछ त। त्यो नलेज म्यानेजमेन्टको चाहिँ डिफ्रेन्ट डाइनामिक्सहरू हुँदो रहेछ, त्यो डाइनामिक्स अनुसार उनीहरू आफूलाई अपडेट गरेर आफ्नो एकाडेमिक पर्फर्मेन्स कस्तो बनाउँदो रहेछन् भन्ने कुरा चाहिँ त्यसमा रिलेट हुन्छ। त्यो विश्वविद्यालय भन्ने बित्तिकै के हो भन्दाखेरि त्यो एकाडेमिक अब एक्सेलेन्सको सेन्टरको रूपमा लिन्छौँ हामीले विश्वविद्यालयलाई। त्यो एकाडेमिक एक्सेलेन्सको सेन्टर भनेको के हो भन्दा सबभन्दा त्यसले पहिलो कुरा त्यसले डिमान्ड गर्ने भनेको रिसर्च हो। त्यो रिसर्चमा कतिको जाँदो रहेछ त, जुन ठाउँमा बढी रिसर्च भएको हुन्छ, अनुसन्धान भएको हुन्छ, त्यसका फाइन्डिङहरू निकालेर त्यो फाइन्डिङलाई हामीले सोसियल चेन्जको लागि अथवा पोलिटिकल चेन्जको लागि, इकोनोमिक चेन्जको लागि चाहिँ ती फाइन्डिङहरूलाई हामीले युज गर्छौँ भनेदेखि त्यो ठाउँमा चाहिँ अनुसन्धान राम्रो भएको पाउँछौँ हामीले, विश्वविद्यालयको त्यो स्टाटस पनि राम्रो पाउँछौँ। त्यो ठाउँमा अभियसली नलेज म्यानेजमेन्टको प्र्याक्टिसेस पनि के छ, एकदम हाई छ, राम्रो छ।
ज्ञान व्यवस्थापन कति महत्त्वपूर्ण छ हाम्रो जीवनमा?
यो एकदम महत्त्वपूर्ण छ। हामीले आफूले नलेज कुन चाहिँ नलेज लिने, सबभन्दा पहिलो कुरा हामीले सुनेका देखेका सबै कुरा हामीले लिँदैनौँ, यसले त्यो नलेजलाई पर्सिभ गर्दैबाट अक्वायर गर्दैबाट त्यसलाई चाहिँ एक्युजिसन प्रोसेस भन्छ। हामीले त्यो नलेजलाई लिँदै गर्दाखेरि चाहिँ कुन चाहिँ नलेज लिने कुन नलिने भनेर त्यहाँबाट सुरु हुन्छ कि। हामीले भएका सबै कुराहरू त लिँदैनौँ नि त, हामीले पोजिटिभ कुरालाई लिनु पर्यो, नेगेटिभ कुरालाई हामीले लिनु भएन, फिल्टर गर्नु पर्यो सबभन्दा पहिला त। हामीसँग त विभिन्न कुराहरू रहेको हुन्छ होइन, जस्तै हामीले त्यो हाँसले चाहिँ त्यो दुध खान्छ पानी खाँदैन नि होइन, राजहंस हुन्छ नि, त्यो त्यो प्रोसेससँग चाहिँ यो रिलेट हुन्छ नलेज म्यानेजमेन्टको। हामीले चाहिँ यसको गहिराईमा गएर हेऱ्यौँ भनेदेखि राजहंसले हामीले त्यो दुध र पानी मिक्स गरेको र दिएको हुन्छ उसलाई, त्यो उसले दुध मात्रै खान्छ पानी छोड्छ नि, उसलाई आफूलाई जे चाहिन्छ त्यो लिने भनेको पहिलो प्रोसेस चाहिँ त्यो हुँदो रहेछ। अनि आफूले लिएका सबै इन्फर्मेसनहरू चाहिँ यसले चाहिँ के गर्छ भन्दा म्यानेज गरेर राख्छ, स्टोर गरेर राख्छ। अहिले हामीलाई स्टोर गर्नको लागि के छ हामीसँग भन्दाखेरि टेक्नोलोजी छ अहिले हामीसँग। हिजो हामीसँग टेक्नोलोजी नहुँदै गर्दाखेरि हामीसँग भएका ती सबै नलेजहरूलाई हामीले के गर्यौँ भन्दा कुनै अब मेमोको रूपमा राइटअप गरेर राख्यौँ होला, किताबको रूपमा राइटअप गरेर राख्यौँ होला, होइन, विभिन्न फर्ममा चाहिँ हामीले त्यसलाई के गर्यौँ भन्दा लेखेर राख्यौँ हामीले, होइन। हामीसँग यसको ठुलो उदाहरण हामीले यो चाहिँ दर्शनसँग पनि अलिकति रिलेट हुन्छ, पूर्वीय र पश्चिम, वेस्टर्न एन्ड इस्टर्न, त्यो फिलोसोफीमा यसको कसरी प्र्याक्टिससम्म भारै छ, होइन, त्यो चाहिँ त्यो लेभलसम्म पुग्ने कुराहरू रह्यो। अहिले त्यो विषयमा म प्रवेश गरिनँ। तेस्रो चाहिँ मैले आफूले त्यो नलेज कुन समयमा प्रयोग गर्ने हो त, त्यो समस्या पर्दाखेरि प्रब्लम सल्भिङको लागि होला, त्यसलाई हामीले नलेज युटिलाइजेसन भन्छौँ कि एप्लिकेसन भन्छौँ, एप्लाई कति बेला गर्ने, त्यसको युटिलाइज कति बेला गर्ने हो, त्यो प्रोसेस चाहिँ यो रहन्छ। र यसको सबभन्दा बढी युज गर्ने हामीले हेऱ्यौँ भनेदेखि गभर्मेन्टको विभिन्न एजेन्सीहरूमा हामीले यसलाई युज गर्न सक्छौँ, होइन, डिजास्टर रिस्क म्यानेजमेन्टका कुराहरूमा, आपतकालीन समयहरूमा हामीले त्यो सेन्सर सिस्टमहरू बनाएर त्यसले एलर्ट सिस्टमहरू जेनेरेट गर्छ, त्यो विविध यसको चाहिँ एप्लिकेसन एरिया
यो यति महत्वपूर्ण विषय तपाईँको त विद्यावारिधि पनि ज्ञान व्यवस्थापनमै हो, यो कति बहस आयो, कति बहसमा आयो यो विषय चाहिँ?
यो पहिलो कुरा त यो नलेज म्यानेजमेन्टको यो थ्योरी नै नयाँ थ्योरी हो, यो 1990 पछाडि इन्ट्रोड्युस भएको थ्योरी हो। यो थ्योरीको हिसाबले चाहिँ जति बेला हामीले टेक्नोलोजी युज गर्यौँ, टेक्नोलोजी युज गरिसके पछाडि हामीले इन्फर्मेसनको कुराहरू, नलेजको कुराहरूलाई अलि बढी रूपमा चाहिँ, यसको बृहत्तर रूपमा चाहिँ प्रयोग हुँदै गयो। त्यो प्रयोग हुँदै गइसके पछाडि यो थ्योरी चाहिँ नयाँ डेभलप भयो। ज्ञान भन्ने कुरा त छँदै थियो हामीले पूर्वीय दर्शनको फिलोसफीबाट हेर्दै गर्दाखेरि, तर टेक्नोलोजी नै युज गरेर त्यसलाई स्टोर गर्ने अनि कुन चाहिँ समयमा कस्तो नलेज युज गर्ने, कसरी प्रयोग गर्ने भन्ने कुरा चाहिँ त्यो टेक्नोलोजीको चाहिँ अलिकति एडभान्समेन्ट भइसके पछाडि आएको थ्योरी हो, 1990 पछाडिको थ्योरी हो। नेपालको कन्टेक्स्टमा अलिकति फाइनान्सियल इन्स्टिट्युसन्सहरूले चाहिँ यसलाई अलिअलि प्र्याक्टिस गरेको पाउँछौँ, तर अरू इन्स्टिट्युसन यसको सबभन्दा बढी प्रयोग गर्नुपर्ने इन्स्टिट्युसनको रूपमा चाहिँ अब गभर्मेन्टको मिनिस्ट्रीहरू होला, होइन, विश्वविद्यालय आफै रह्यो, त्यो ठाउँमा चाहिँ हामीले यसलाई चाहिँ त्यति धेरै प्रयोग गरेको चाहिँ पाउँदैन।
विश्वविद्यालयले यो विषयलाई कति चासोको रूपमा हेरेको छ?
विश्वविद्यालयले त्यति धेरै हाई प्रायोरिटीमा राखेको छैन। किन राखेको छैन भनेदेखि विदेशमा चाहिँ हामीले नलेज म्यानेजमेन्टमा स्पेसलाइजेसन नै हुन्छ, नलेज म्यानेजमेन्टमा मास्टर्स डिग्री गर्ने, होइन, स्नातकोत्तरमा चाहिँ स्पेसलाइजेसन गर्ने कोर्सहरू, त्यसमै डिग्री लिने कोर्सहरू रहेका छन् विदेशी विश्वविद्यालयहरूमा भने। हाम्रोमा त्यति धेरै प्र्याक्टिसमा छैन। बिस्तारै पोखरा युनिभर्सिटी, काठमाडौँ युनिभर्सिटीले एमबिए लेभल एमबिएमा एउटा विषयको रूपमा चाहिँ यसलाई अध्यापन गराइरहेको छ। पूर्वाञ्चल विश्वविद्यालयले चाहिँ यसको स्थापना कालदेखि नै यो एउटा सब्जेक्ट ब्याचलर बीआईटी र एमसीएमा चाहिँ यो सब्जेक्टलाई चाहिँ अध्यापन गराइरहेको छ।
ज्ञान प्राप्त गर्ने त थुप्रै माध्यमहरू हुन्छन्, थुप्रै त्यो शैलीहरू हुन्छन्। ज्ञान चाहिँ हामी हिँड्दा हिँड्दै पनि ज्ञान प्राप्त गर्न सक्छौँ। ज्ञान प्राप्त गरिसके पछाडि ज्ञान बाँड्ने शैली जो हुन्छ, यसका सन्दर्भमा अलिकति कुरा गरौँ न।
ज्ञान बाँड्ने भनेको बाँड्ने भन्दा पनि त्यो कस्तो
हुन्छ,
यसमा चाहिँ यो नलेज चाहिँ दुईटा हुन्छ कि, एउटा ट्यासिट नलेज हुन्छ। ट्यासिट नलेज भनेको के हो भन्दा मसँग अन्तर्निहित भएको नलेज के, मसित अन्तर्निहित भएको नलेज कस्तो हुन्छ भन्दा कुनै नलेज चाहिँ मैले मान्छेले जन्मिँदै केही न केही लिएर आएको हुन्छ भन्छौँ नि, एउटा त्यो जन्मिँदै ल्याएर लिएको कुराहरू। अर्को चाहिँ मेरो आफ्नो कामले, आफ्नो एक्सपिरियन्सले मैले फिल गरेका कुराहरू, त्यो नलेजलाई हामीले ट्यासिट नलेज भन्छौँ कि। जस्तै अहिले तपाईँ हामी एउटा स्विमिङ पुलको छेउमा छौँ, मैले एउटा उदाहरणको लागि त्यो स्विमिङ गर्दा कस्तो हुन्छ, के हुन्छ भनेर फिलिङ गर्नको लागि हामी स्विमिङै गर्नु पर्यो कि। स्विमिङ गर्दा यस्तो हुन्छ भनेर एक्सप्लेन गरेर हामीले केही पनि कुरा बुझ्दैनौँ नि, त्यो नलेज चाहिँ ट्यासिट नलेज हो कि। अनि त्यो मसँग अन्तर्निहित रहेको मेरो आफ्नो ट्यासिट नलेज चाहिँ मैले तपाईँलाई ट्रान्सफर गर्नु पर्यो, तपाईँलाई दिनु पर्यो, त्यो दिने नलेजलाई चाहिँ एक्सप्लिसिट नलेज भन्छ। हामीले अरूलाई ट्रान्सफर गर्ने भनेको चाहिँ एक्सप्लिसिट नलेजहरू ट्रान्सफर गर्ने हो। त्यो एक्सप्लिसिट नलेजको रूपमा कसरी विभिन्न फर्मबाट, माध्यमबाट त्यसलाई हामी ट्रान्सफर गर्न सक्छौँ, एउटा यसरी नै भर कम्युनिकेसन गरेर गर्न सकिन्छ एउटा। अर्को चाहिँ मलाई आफूलाई लागेको कुराहरू मैले आर्टिकलको फर्ममा, रिसर्चको फर्ममा, होइन, अनि अरू अन्य फर्ममा चाहिँ मैले लेख्छु, अनि के गर्छ भन्दा त्यो वाइडर कम्युनिटीमा चाहिँ डिसामिनेट हुन्छ, दोष दोस्रो फर्ममा दोस्रो चाहिँ त्यो रह्यो अर्को मैले किताबको रूपमा चाहिँ पब्लिस गर्न सक्छु अर्को कन्फिडेन्सहरू हुन्छ वर्कसपहरू हुन्छ होइन त्यो वर्कसपमा कन्फिडेन्सहरूमा चाहिँ त्यो डिसामिनेट गर्ने कुराहरू चाहिँ त्यो रहन्छ त्यो त्यो जति पनि त्यो ट्रान्सफर हुन्छ त्यो ट्रान्सफर हुने नलेज भनेको चाहिँ एक्सप्लिसिट नलेज हो त्यो चाहिँ ट्यासिट नलेज चाहिँ हामीले ट्यासिट नलेजलाई एक्सप्लिसिट नलेजको रूपमा चाहिँ ट्रान्सफर्म गर्ने भनेको मैले आफ्नो एक्सपिरियन्स सेयर गरेर मैले आफूले त्यो राइट अप गरेर आर्टिकल्सहरू लेखेर हुनसक्छ मेमोहरू लेखेर हुनसक्छ अथवा कुनै लेख रचनाहरू बनाएर हुनसक्छ त्यो फर्ममा चाहिँ हामीले ट्रान्सफर गर्न सक्छौँ
ज्ञान व्यवस्थापनभित्रको यो ज्ञान स्थानान्तरणको कुरा जो हामीले गर्यौँ नि त्यो शैली के हामीसँग नमिले सबै आजका दिनसम्म
शैली हामीसँग छ तर यसको जति प्र्याक्टिस हुनु पर्थ्यो त्यो प्र्याक्टिसमा हामी पुग्न सकेका छैनौँ जस्तै हामीले हेर्यौँ भनेदेखि हामी त पूर्वीय दर्शनमा एकदम राम्रो सम्भावना बोकेको हाम्रो भूगोल क्षेत्र नेपाललाई त हामीले तपोभूमि ज्ञानभूमि भन्छौँ होइन हिजो ऋषि मुनिहरू बसेको ठाउँ जन्मिएको ठाउँ होइन तपाईँ हामीलाई एउटा दर्शनले हामीले त्यो हिन्दूको दर्शन हुनसक्छ बुद्धको हुनसक्छ किराँतको हुनसक्छ हाम्रो जुन इस्टर्न फिलोसफी पूर्वीय दर्शन छ त्यो दर्शनको केन्द्रको रूपमा रहेको हाम्रो ठाउँ भूगोल हो ती दर्शनहरूलाई त्यति बेला भएका ज्ञानहरूलाई हामीले अहिलेसम्म त्यसलाई प्रिजर्भ गरेर राख्न सकेनौँ त्यो नसक्नको मेन कारण के हो भन्दा हामीले यो नलेज म्यानेजमेन्टको प्र्याक्टिसलाई चाहिँ हामीले प्रायोरिटाइज दिन सकेनौँ एउटा अर्को हामीसँग भएको इन्डिजिनियस नलेजहरू हिजोको हाम्रो जुन कला थियो संस्कृति थियो तपाईँ हामी त्यहाँ बसन्तपुर दरबार स्क्वायरमा गयौँ अथवा पाटनको दरबार स्क्वायरमा गयौँ भने भक्तपुरको दरबार स्क्वायरमा गयौँ भनेदेखि ती मल्लकालीन होइन लिच्छवीकालीन मल्लकालीन जुन संस्कृतिका सभ्यताका विषयवस्तुहरू त्यहाँ अहिले पनि झल्किन्छन् नि कलात्मक सभ्यताहरू ती झल्किन्छन् तर अहिले हामीले त्यो कलात्मक क्षमता भएका कालीगढहरू हामीले त पाउँदैनौँ अहिले त्यो नलेजलाई हामीले राख्न सकेनौँ त्यो चाहिँ हाम्रो यो अलिकति यो नलेज म्यानेजमेन्टसँग चाहिँ थोरै रिलेट रहेको हुन्छ त्यो जुन त्यो एउटा कलाको कुरा गरेँ मैले अर्को हामीसँग विशेष समुदायहरू होला कम्युनिटी होला त्यो समुदायको कम्युनिटीको इन्डिजिनियस नलेजका कुराहरू छन् हामीसँग हिजो आयुर्वेदका कुराहरू छन् यो अहिलेको मेडिसिन आउनुभन्दा अगाडि पनि त ट्रिटमेन्ट त हुन्थ्यो नि त मान्छे बिरामी हुँदै गर्दाखेरि होइन त्यो हामीसँग एउटा आयुर्वेदको एउटा औषधि उपचार गर्ने पद्धति त थियो सिस्टम त रहेको थियो तर त्यसलाई हामीले बचाएर राख्न सकेनौँ त्यो सबै विविध विषय चाहिँ यो भित्र रहन्छ हामीले यो पूर्व हाम्रो मोस्टली एसियामा हेर्ने हो भने अलिकति बर्मामा चाहिँ यसलाई अलिकति प्रिजर्भ गरेर राखेको हामीले पायौँ आफ्नो जेनेरेसन टु जेनेरेसन त्यो नलेजहरू ट्रान्सफर गरेको हामीले पायौँ तर हाम्रो इन्डिया अथवा नेपालमै पनि त्यो भएको नलेजलाई चाहिँ अर्को जेनेरेसनमा ट्रान्सफर गरेको हामीले अलिक कम पाएका छौँ त्यसको प्र्याक्टिस चाहिँ हुन सकेको छैन
जस्तो अघिल्लो पुस्तासँग भएको त्यो कला संस्कृति उनीहरूसँग भएको त्यो ज्ञान त्यो ज्ञानलाई चाहिँ हामीले अर्को पुस्तासँग स्थानान्तरण गर्न सकेनौँ त्यो भनेको चाहिँ हाम्रो ज्ञान व्यवस्थापनको चाहिँ कमजोरी हो
त्यो कमजोरी नै हो हामीले नलेज ट्रान्सफर गर्न सकेनौँ व्यवस्थापन हामीले अहिलेको ट्रममा भन्दा टेक्नोलोजीले म्यानेजमेन्ट गर्छ हिजो त हामीसँग टेक्नोलोजी थिएन तर के हुन्थ्यो भन्दा एउटा घरमा चाहिँ त्यहाँ घरको बुवा पण्डित हुनुहुन्थ्यो भनेदेखि होइन मैले त्यो ट्रम युज गरेँ उहाँले आफूसँग भएको नलेज आफ्ना भएका सन्तानहरूमध्ये कुनै एकजनालाई चाहिँ आफ्नो पथमा हिँडाउनुहुन्थ्यो कि त्यो हिँडाउने भनेको आफ्नो नलेज त्यहाँ उसलाई ट्रान्सफर गर्ने हो आफ्नो आफूले चाहिँ अब ज्योतिष विद्या थियो भनेदेखि आफ्नो कुनै एकजना सन्तानलाई आफ्नो सन्तानले लिन मानेन भने अर्को कुनै एउटा शिष्यलाई चाहिँ आफूले उहाँको नलेज दिनुहुन्थ्यो नि होइन त्यो द्रोणाचार्यले अर्जुनलाई दीक्षित गरेको जस्तै त्यो त्यो भनेको आफूसँग भएको नलेज चाहिँ ट्रान्सफर गरेको हो नि त त्यो त्यो मोडेलमा त्यो मेथडमा चाहिँ हामी जान सकेनौँ
ज्ञान व्यवस्थापनको उपलब्धि चाहिँ के हो
यसले त यो नेसन बिल्डिङको लागि नेसन राष्ट्र निर्माणको लागि सबभन्दा महत्त्वपूर्ण कम्पोनेन्ट नै नलेज इकोनोमी हो
जस्तै
त्यो नलेज इकोनोमी ज्ञान अर्थव्यवस्था भन्छ नलेज इकोनोमीले तीन चारवटा कुराहरूलाई हेर्छ मैले हाम्रो आफ्नै नेपालकै एउटा कन्टेक्स्ट हाम्रै उदाहरण म तपाईँलाई यसमा क्लियर गर्न चाहे हामी नेपालबाट अहिले मिडल इस्टमा लगभग हामीले 40 लाख 50 लाख चाहिँ हाम्रो नेपालीहरू चाहिँ त्यहाँ श्रम बजारमा गइरहेका छन् उनीहरूले एउटा बेसिक स्किल पनि लिएर जान सकिरहेका छैनन् उनीहरूलाई त्यहाँ जाँदै गर्दा उनीहरूले जुन स्किल छ त्यो स्किलमा हामीले नयाँ स्किल भने पनि त नलेजसँग सिपसँग त्यो जोडियो नि कहीँ न कहीँ ज्ञानसँग चाहिँ कनेक्टेड रहन्छ हामीले त्यो स्किल दिएर पठाउन सकेको भएदेखि उनीहरूले अहिले जुन काम गरिरहेका छन् त्योभन्दा अलि राम्रो काम गर्न सक्थे होला। अनि उनीहरूले पाउने जुन पारिश्रमिक छ त्यो पारिश्रमिकमा पनि डबलभन्दा बढी हुन्थ्यो होला। त्यसले के गर्थ्यो भन्दा उनीहरूको आफ्नो आर्थिक अवस्था त सुधार्थ्यो नै, उनीहरूको नलेजको लेभल पनि माथि बनाउँथ्यो। त्यो उनीहरूको आफ्नो आर्थिक अवस्था र नलेजको लेभल माथि हुँदै गर्दाखेरि त्यसको इम्प्याक्ट भनेको नेपालको इकोनोमी पनि माथि हुन्थ्यो। हाम्रो उनीहरूको त्यस पछाडि आउने जेनेरेसनको नलेजको लेभलहरू पनि बढ्ने थियो, होइन? त्यो चाहिँ नलेज इकोनोमीसँग रिलेट छ के। अहिले संसारमा हामीले जहाँ पनि हेऱ्यौँ भनेदेखि अमेरिकाले किन रिसर्चमा सबभन्दा बढी फन्डिङ गर्छ, विश्वविद्यालयमा संसारभरिका विद्यार्थीहरूलाई, राम्रा विद्यार्थीहरूलाई पिएचडीको लागि उसले चाहिँ स्कलरसिप दिएर किन लगिरहेको छ त, किन पढाइरहेको छ त भन्दा उसको त्यो ज्ञान अर्थव्यवस्थालाई चाहिँ स्ट्रङ बनाउनको लागि लगिरहेको छ। त्यो ज्ञान अर्थव्यवस्था स्ट्रङ भयो भने त्यसबाट रिसर्चका कुराहरू आउँछन्, होइन, अनुसन्धानका कुरा, अन्वेषणका कुराहरू आउँछन्, होइन, अनि वैज्ञानिक शिक्षासँग त्यो रिलेट रहन्छ। अहिलेको त साइन्टिफिक एजुकेसनको कुराहरू छ नि, हामीले त्यो चाहिँ कृषिमा हामीले प्रयोग गर्न सक्छौँ। स्किल त हाम्रो टेक्नोलोजी भयो भने हामीले थोरै ठाउँमा पनि धेरै उत्पादनहरू गर्न सक्छौँ। ती विविध विषयहरू चाहिँ योसँग जोडिएको छ, त्यसमा चाहिँ हामी त्यो विषयमा हामी प्रवेश गर्नै सकेका छैनौँ, हाम्रो नेपाल चाहिँ त्यसमा प्रवेश गर्न सकेको छैन।
प्रष्ट देखिने गरी ज्ञान बाँड्ने ठाउँ भनेको र ज्ञान प्राप्त गर्ने ठाउँ भनेको शिक्षालय, त्यो विश्वविद्यालय पनि होला, विद्यालय पनि होला, अन्यत्र शिक्षा आर्जन गर्ने ठाउँ पनि होला। त्यहाँ शिक्षा प्रदान गर्ने शिक्षकहरू होलान्, प्राध्यापकहरू होलान्, उनीहरूलाई चाहिँ यो ज्ञान व्यवस्थापनको सन्दर्भमा चाहिँ कति जानकारी छ, कति ज्ञान छ उहाँहरूलाई?
उहाँहरूलाई प्र्याक्टिस गर्नुपर्छ भन्ने चाहिँ छ, त्यो ज्ञानै नभएको भन्ने चाहिँ होइन। उनीहरू नोइङली अननोइङली त्यसमा प्र्याक्टिस पनि गरिरहेका छन्, तर त्यसको जुन लेभलमा प्र्याक्टिस गर्नु पर्थ्यो त्यो प्र्याक्टिस चाहिँ भएको छैन।
अझ यसलाई यसरी भनौँ, विश्वविद्यालय र विद्यालयमा त्यो ज्ञान बाँड्नका निम्ति, ज्ञान दिनका निम्ति जुन शिक्षक र प्राध्यापकहरूलाई पठाइन्छ, त्यो पठाउनुभन्दा अगाडि यसका सन्दर्भमा कति जानकारी गराइन्छ?
त्यो जानकारी गराउने पद्धति छैन हामीसँग, त्यो सिस्टम नै डेभलप भएको छैन। पहिलो कुरा त जस्तै शिक्षक भनौँ, होइन, शिक्षकले त विद्यार्थीहरूलाई पढाउने हो नि, त्यो चाइल्ड साइकोलोजी अनुसार पढाउनु पर्छ। हामीले त्यो विषयमा उनीहरूलाई त्यो ज्ञातै गराएका छैनौँ कि, हामीले त्यो विषयमा प्रवेश गर्ने हो भनेदेखि शिक्षकहरू त सबभन्दा बढी बालबालिकाको भविष्यसँग जोडिएको विषय रहन्छ। उनीहरू आफै नै के हुनु पर्यो, चाइल्ड साइकोलोजीसँग अवेर हुनु पर्यो, उसको मनोविज्ञानसँग अवेर हुनु पर्यो, त्यो बच्चाले के पढ्न चाहन्छ त्योसँग हामीले बुझ्नु पर्यो। हामीसँग त के छ भन्दा एउटा करिकुलम छ, एउटा त्यसलाई फोकस गरिदिएको छ, त्यही मात्रै पढाउने मात्रै छ। हामीले त उनीहरूलाई त्यो स्किलका कुराहरू, सिपका कुरासँग त जोड्नै सकेनौ नि त। त्यो जोड्न नसक्नुको कारण के हो भन्दा हामी यसमा कमजोरी छौँ कि, हामी कमी छौँ। जुन लेभलमा हामीले प्र्याक्टिस गर्नु पर्थ्यो त्यसमा गर्न सकेका छैन।
कुनै विद्यार्थी त्यही विषयलाई अत्यन्त चाँडो त्यो ग्रहण गर्न सक्ने, कुनै विद्यार्थी त्यही विषयलाई ग्रहण गर्न नसक्ने, कुनै विद्यार्थी अलिक बढी क्षमतावान हुने, कुनै विद्यार्थी अलिक कम क्षमतावान हुने, यसको सन्दर्भ पनि कहीँ कतै ज्ञान व्यवस्थापनसँग जोडिन्छ?
यसमा त उसको पर्सनल क्यापेसिटीको कुराहरू रहन्छ, होइन, अब त्यो कहीँ न कहीँ जोडिन्छ। यसले के गर्छ भन्दा कसको क्यापेसिटी के छ भनेर आइडेन्टिफाई गर्नु पर्यो कि। नलेज म्यानेजमेन्टले यसले चाहिँ त्यो नलेज म्यापिङ भन्छ त्यसलाई, त्यसलाई हामीले नलेज म्यापिङ भन्छौँ। विद्यार्थीहरूको चाहिँ सुरुमा हामीले नलेज म्यापिङ गर्नुपर्छ कि,
त्यो पार्ट अफ द ज्ञान म्यानेजमेन्ट,
भित्रै पर्छ। त्यो विद्यार्थीको उसको इन्ट्रेस्ट के हो, क्षमता के हो। कुनै विद्यार्थी पाक शिक्षामा एकदम एक्सपर्ट होला, कोही चाहिँ एग्रिकल्चरमा होला, कोही म्यानेजमेन्टमा होला, कोही एकदम क्रिटिकल थिङ्किङ गर्ने होला, होइन, कोही डिबेट गर्न सक्ने होला, कोही लोजिकल होला, त्यो अनुसार उसलाई तयार गर्नुपर्ने हो नि। हाम्रो एकाडेमिक इन्स्टिट्युसन्सहरू त्यो अनुसार तयार नै भएका छैन, सबैलाई एउटै बास्केटमा राखेका छ, अनि त्यो त्यहीबाट हामीले सबैलाई एकै थरी उत्पादन गरिरहेका छौँ।
तपाईँले यो विषयमा आफ्नो विज्ञताका निम्ति विद्यावारिधि गर्नुभयो, त्यो तपाईँको व्यक्तिगत कुरा भयो। तपाईँको यो ज्ञान, तपाईँले गरेको विद्यावारिधि यो समाजले कहाँ कहाँ प्रयोग गर्न सक्छ?
यो सब प्रयोग गर्न सक्ने सबै सेक्टरहरूमा हामीले प्रयोग गर्न सक्छौँ। सबभन्दा महत्त्वपूर्ण भनेको यसको एकाडेमिक एक्सेलेन्सको सेन्टर भनेको विश्वविद्यालय हो। विश्वविद्यालयले अनुसन्धान गर्छ, त्यो अनुसन्धान गरेको कुराहरू इम्प्लिमेन्ट गर्ने भनेको गभर्मेन्टका एजेन्सिजहरू हुन्, मिनिस्ट्रीहरू होला, होइन, मन्त्रालयहरूमा हामीले यसलाई प्रयोग गर्न सक्छौँ। त्यहाँ भएका कर्मचारीहरूलाई चाहिँ नलेज म्यानेजमेन्टको प्र्याक्टिस यसरी गर्न सकिन्छ। यो मोडेलमा हामीले प्र्याक्टिस गऱ्यौँ भनेदेखि सर्भिस डेलिभरी यसरी कसरी इन्हेन्स गर्न सकिन्छ, नागरिकको सर्भिस डेलिभरीसँग यो रिलेटेड छ, त्यो त्यो लेभलसम्म. अब प्रोडक्सनको लागि चाहिँ त अब मेरो प्रोडक्सनको एरियामा परेन, हामीले प्रोडक्सनमा पनि युज गर्न सक्छौँ प्रोडक्सनको कुराहरू. मेन चाहिँ सर्भिस डेलिभरीसँग चाहिँ पर्फर्मेन्ससँग, अर्गनाइजेसनको पर्फर्मेन्ससँग चाहिँ, नलेज भनेको चाहिँ त्यो अर्गनाइजेसनको पर्फर्मेन्ससँग चाहिँ रिलेट हुन्छ. हायर द नलेज म्यानेजमेन्ट प्र्याक्टिसेस हायर द पर्फर्मेन्स हुन्छ. जुन ठाउँमा नलेज म्यानेजमेन्ट हामीले राम्रोसँग प्र्याक्टिस गरिरहेका छौँ त्यसको पर्फर्मेन्स पनि हाई हुन्छ. त्यो हाई हुने भनेको नागरिकले सेवा सुविधा चाहिँ सजिलै प्राप्त गर्न सक्छन्, उनीहरूलाई हामीले सजिलै त्यो सेवा सुविधा प्राप्त गर्न सक्ने वातावरण क्रिएट गर्यो भनेदेखि नागरिकले चाहिँ सुशासनको प्रतिवृत्ति पाउने कुराहरू होला, होइन? सुशासनसँग जोडिएको हुन्छ यो, गुड गभर्नेन्ससँग जोडिएको छ. त्यस्तै हामीले गुड गभर्नेन्सलाई एकदम स्मुथली रन गऱ्यौँ भनेदेखि हाम्रो लोकतन्त्रको कुराहरू, होइन, डेमोक्रेसी, पब्लिक डेमोक्रेसीका कुराहरू, त्योसँग पनि रिलेट रहेको कुराहरू रहन्छ यसमा.
ज्ञान व्यवस्थापनमा नै यसरी विज्ञता हासिल गरेका, पीएचडी गरेका व्यक्तिहरू कति हुनुहुन्छ?
हामी 5-6 जना मात्रै छौँ.
अनि यति सानो संख्यामा भएको यो 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 सम्पत्तिलाई चाहिँ सम्बन्धित निकायले चाहिँ प्रयोग गर्न नजाने कि थाहा नपाएको कि भएको चाहिँ के,
इच्छा शक्ति नदेखाएको जस्तो लाग्छ मलाई सरकारले पनि, र त्यो सरकारसँग सम्बन्धित भन्नेपछि अब त्यो राजनीतिक दलसँग पनि जोडिन्छ यो विषय, होइन? उनीहरू अवेर छन् तर यसलाई कहाँ प्रयोग गर्ने, कसरी प्रयोग गर्ने, यो विज्ञतालाई कहाँ युज गर्ने, अनि त्यो विज्ञतालाई प्रयोग गरेर त्यो संस्थाको चाहिँ पर्फर्मेन्स हामीले कसरी बढाउने भन्ने विषयमा चाहिँ उनीहरू अनभिज्ञ चाहिँ छैनन्, यसको इम्पोर्टेन्स नदिएको जस्तो लाग्छ मलाई.
समय उपलब्ध गराइदिनु भयो समय र संवादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद.
मलाई यो आफ्नो विषय, आफ्नो विज्ञताको बारेमा यो बोल्ने अवसर, मैले आफूले सिकेका कुराहरू चाहिँ यो वाइडर कम्युनिटीमा पुर्याउने एउटा अवसर दिनुभएकोमा यहाँप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु.
यति जसमा हामीले छलफल बहस गर्यौं ज्ञान व्यवस्थापनका सन्दर्भमा. हामीसँग पाहुनाका रूपमा हुनुहुन्थ्यो एकजना शिक्षाविद डाक्टर कृष्ण प्रसाद पौडेल. आजलाई शैक्षिक बस यति, अर्को हप्ता अर्को विशेष श्रृङ्खलाका साथ उपस्थित हुनेछौँ.
त्यतिन्जेलसम्मका निम्ति म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु. सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार.
शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस.
असतो मा सते गमाए.